الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام آسان درس قرآن میں آپ کو خوش آمدید کہتے ہیں مرحبا کہتے ہیں اللہ رب العالمین ہم سب کو قرآن مجید فرقان حمید کا فہم علم عطا فرمائے اللہ پاک ہم سب کو عمل کرنے کی بھی توفیق عطا فرمائے ناظرین اکرام اس پروگرام میں قرآن مجید فرقان حمید کی بالترتیب تفسیر کا سلسلہ جاری ہے اور ہم چھٹے پارے میں سورۃ المائدہ کی آیت نمبر 17 تک اپنے درس کو پورا کر چکے ہیں اور آج انشاءاللہ سورۃ المائدہ کی آیت نمبر 18 سے اپنے درس کا آغاز کریں گے سورۃ المائدہ کی ان آیات مبارکہ میں یہود و نصارہ کے حوالے سے بالخصوص ان پر ہلاکتیں ان پر اللہ کی طرف سے جو لعنتیں ہوئیں وہ کس وجہ سے ہوئیں انبیاء اکرام علیہم السلام کا قتل ناحق کیا اور اللہ پاک کے عہد کو توڑنے کے حوالے سے ان پر یہ عذاب نازل ہوا اور ان کی تباہی اور بربادی اسی وجہ سے ہوئی آج کے اس پروگرام میں یہود اور نصارہ دونوں کے حوالے سے اللہ پاک نے جو ارشاد فرمایا ہے کہ یہ لوگ یہ کہتے تھے کہ ہم اللہ کے پیارے ہیں بلکہ معاذ اللہ یہ کہتے تھے کہ ہم اللہ کے بیٹے ہیں معاذ اللہ ثم معاذ اللہ تو اللہ رب العالمین نے اس کا انہیں جواب ارشاد فرمایا ہے اللہ پاک ارشاد فرماتا ہے بسم اللہ الرحمن الرحیم وقالت اليهود والنصارى نحن ابناء الله واحباؤه قل فلم يعذبكم بذنوبكم بل انتم بشر ممن خلق يغفر لمن يشاء ويعذب من يشاء وللہ ملک السماوات والارض وما بینہما وإلیہ المصیر اور یہودیوں اور عیسائیوں نے کہا کہ ہم اللہ کے بیٹے اور اس کے پیارے ہیں اے حبیب تم فرما دو اگر ایسا ہے تو پھر وہ تمہیں گناہوں پر عذاب کیوں دیتا ہے بلکہ تم بھی اس مخلوق میں سے عام آدمی ہو یعنی مخلوق میں سے ہی ہو وہ جسے چاہتا ہے بخش دیتا ہے اور جسے چاہتا ہے سزا دیتا ہے اور آسمانوں اور زمین اور جو کچھ اس کے درمیان ہے سب کی سلطنت اللہ ہی کے لیے ہے اور اسی کی طرف پھرنا ہے یہ اہل کتاب انہوں نے دین کے معاملے میں آپ صلی اللہ علیہ وسلم سے جب بات چیت کرنا شروع کی تو آپ نے انہیں دعوت اسلام پیش کی اور اللہ کے عذاب سے ڈرایا جب انہیں اللہ کے عذاب سے ڈرایا تو یہ کہنے لگے آپ ہمیں اللہ کے عذاب سے ڈرا رہے ہیں ہم اللہ کے پیارے ہیں اللہ کے بیٹے ہیں بیٹے کہنے کا یہودیوں کا مطلب یہ ہوتا تھا کہ جیسے بیٹے یہ باپ کو بڑے پیارے ہوتے ہیں جیسے ایک باپ اپنے بیٹوں سے محبت کرتا ہے بیٹا جتنا بھی برا ہو وہ اسے سزا نہیں دیتا تو ہم بھی اللہ کے ہم پیارے بندے ہیں تو ہمیں اللہ سزا نہیں دے گا اللہ پاک نے ارشاد فرما قل فلم يعذبكم بذنوبكم تو ان سے آپ فرما دیں پھر اللہ تمہارے گناہوں کی تمہیں سزا کیوں دیتا ہے اور اس آیت مبارکہ سے یہ بھی معلوم ہوا کہ عیسائیوں میں سے وہ لوگ بھی تھے کہ جو کہتے تھے ہم اعمال سے مستغنی ہیں نیک عمل کریں نہ کریں اس سے ہمارا کوئی فرق نہیں پڑنا اور اللہ پاک ہمیں جو ہے وہ بس محبت کے دعوے ہیں محبت کے دعوے ہیں وہ اعمال کی طرف نہیں آتے آج کل بھی کچھ ایسے جاہل لوگ کہ جو اپنے آپ کو نام کے بطور خاص صوفی کہہ لیں نام کے وہ اپنے آپ کو فقیر بنا لیں اور وہ کہتے ہیں ان اعمال سے ہمیں کیا غرض ہم اللہ کے پیارے بندے ہیں اللہ ہم پر انعام کر دے گا یہ کر دے گا معاذ اللہ بھائی قرآن مجید فرقان حمید نے تو جگہ جگہ یہ تعلیم فرمائی ہے نیک اعمال کی ترغیبات ارشاد فرمائی تو نیک اعمال سے اپنے آپ کو مستغنی سمجھنا یہ بالکل درست نہیں ہے اور ایسے لوگ خود بھی گمراہ ہوتے ہیں اور دوسروں کو بھی وہ گمراہ کر رہے ہوتے ہیں اور یہاں آیت مبارکہ میں جو یہ ارشاد فرمایا اللہ تمہیں عذاب کیوں دے گا اصل میں یہود بھی یہ کہتے تھے کہ ہم 40 دن عذاب میں مبتلا ہوں گے اس سے زیادہ نہیں اچھا 40 دن کیوں تو کہتے تھے 40 دن حضرت موسیٰ علیہ السلام جو وحی کے لیے گئے تھے تورات شریف کے نزول کے لیے وہاں گئے اور اللہ پاک نے آپ کو کتاب دی تو پیچھے سے جو بچھڑے کو معاذ اللہ معبود خدا بنا لیا تھا تو اس کی پوجا کے اندر 40 دن گزرے تھے، تو وہ 40 دن ہمارے عذاب کے ہیں، بقیہ نہیں۔ تو یہ فرما دیا اگر تم پیارے اتنے ہو، تم جو دعویٰ کرتے ہو، تو پھر تمہیں تو ایک دن میں بھی عذاب میں نہیں جانا چاہیے۔ تو جب اللہ 40 دن کی تمہیں سزا دے گا تمہارے عقیدے کے مطابق، تو پھر اور بھی تمہیں سزا ملے گی۔ تو لہٰذا یہ بالکل غلط کہ یہ ان کا جو دعویٰ تھا ہم اللہ کے پیارے بن گئے ہیں اور اللہ پاک ہمیں کوئی سزا نہیں دے گا، اس کی تغلیط کر دی گئی، اس کو غلط کر دیا، یہ ان کی سوچ، ان کا نظریہ، یہ قابل قبول نہیں ہے۔ اگلی آیت میں ارشاد فرمائے یا اہل الکتاب قد جاءکم رسولنا یبین لکم علی فترۃ من الرسل ان تقولوا ما جاءنا من بشیر ولا نذیر فقد جاءکم بشیر ونذیر واللہ علی کل شیء قدیر۔ اے کتاب والو، بے شک تمہارے پاس ہمارے رسول تشریف لائے، وہ رسولوں کی تشریف آوری بند ہو جانے کے عرصہ بعد تم پر ہمارے احکام ظاہر فرما رہے ہیں تاکہ تم یہ نہ کہو کہ ہمارے پاس تو کوئی خوشخبری دینے والا اور ڈر سنانے والا آیا ہی نہیں۔ تو بے شک تمہارے پاس خوشخبری دینے والا اور ڈر سنانے والا تشریف لا چکا، اور اللہ ہر شے پر قادر ہے، اللہ ہر شے پر قادر ہے۔ اب یہ جو آیت مبارکہ ہے کہ اہل کتاب سے جو کہا گیا کہ تمہارے پاس وہ ہماری طرف سے رسول آئے، ایک طویل زمانہ جو بیچ میں جسے فطرت کا زمانہ کہا جاتا ہے، یعنی عیسیٰ علیہ السلام سے لے کر نبی پاک صلی اللہ علیہ وآلہ وسلم تک جو بیچ کے 569 سال گزرے، یعنی یہ اتنا ایک طویل عرصہ، ایک اس دوران کوئی نبی رسول نہیں آئے، پھر رسول اللہ صلی اللہ علیہ وسلم دنیا میں مبعوث ہوئے، تشریف لائے، اور اب قیامت تک کوئی نیا نبی نہیں آئے گا۔ عیسیٰ علیہ السلام کے بارے میں ہمارا عقیدہ آسمانوں پر ہیں، وہ نزول فرمائیں گے، دین محمدی کی تبلیغ فرمائیں گے، نیا نبی کوئی نہیں، حضور خاتم النبیین بن کے تشریف لے آئے۔ تو انہیں یہ کہا کہ یہ اتنے برس 569 سال جو مدت گزر گئی اور اس کے بعد نبی پاک صلی اللہ علیہ وسلم کا تشریف لانا، یہ بہت بڑی نعمت ہے، یہ ایک اللہ کی طرف سے نعمت ہے، اس نعمت کی قدر کرو۔ پھر تم یہ نہ کوئی کہنا کہ ہمارے پاس تو کوئی آیا ہی نہیں، ہمارے پاس تو کوئی ایسا آیا ہی نہیں، نہ ہمیں کوئی ڈر سنانے والا آیا، نہ ہمیں کوئی خوشخبری دینے والا آیا، تمہارا یہ عذر پھر قابل قبول نہیں ہوگا۔ اب یہ جو بیچ کا زمانہ ہے فطرت کا، جو جس کو کہا جاتا ہے، یعنی وہ کہ جس میں صرف توحید کافی ہے، آدمی کی بخشش کے لیے توحید کافی ہے، یعنی وہ اس دوران شرک میں مبتلا نہ ہو، شرک مبتلا نہ ہو، جیسے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے والدین کریمین، آپ نے بھی یہی زمانہ فطرت والا زمانہ پایا، تو اللہ پاک نے انہیں مواحد رکھا، یعنی وہ توحید پر تھے، بتوں کی پوجا کرنے والے یا شرک میں مبتلا ایسے نہیں تھے، تو ایسے لوگوں کو مواحد کہا جاتا ہے، فطرت کے جو لوگ ہوتے ہیں کہ جس میں کوئی نبی نہیں ہے، کوئی نبی نہیں ہے، ان تک کوئی تعلیم وہ نہیں پہنچی ہوئی، اور آپ صلی اللہ علیہ وسلم جب مبعوث ہو گئے، اب یہ پچھلوں کا یہ عذر پھر ختم ہو گیا کہ اب ہمارے نبی ان پر، ان میں تشریف لا چکے ہیں۔ آگے ارشاد فرمایا وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ اِذْ جَعَلَ فِيكُمْ أَنْبِيَاءَ وَجَعَلَكُمْ مُلُوكًا وَآتَاكُمْ مَا لَمْ يُؤْتِ أَحَدًا مِّنَ الْعَالَمِينَ۔ اور یاد کرو جب موسیٰ نے اپنی قوم سے فرمایا اے میری قوم، اللہ کا احسان اپنے اوپر یاد کرو جب اس نے تم میں سے انبیاء پیدا فرمائے اور تمہیں بادشاہ بنایا اور تمہیں وہ کچھ عطا فرمایا جو سارے جہان میں کسی کو نہ دیا۔ یا حضرت موسیٰ علیہ السلام کے ان نصیحتوں کو، جو اللہ پاک کی نعمتوں کو یاد کر کے انہوں نے اپنی قوم سے کہا تھا کہ شکر گزاری کرو، اور وہ شکر گزاری کس بات پر؟ تین طرح کے خاص اللہ نے انہیں جو نعمتیں عطا فرمائی، ایک تو یہ کہ اللہ پاک نے ان میں، بنی اسرائیل میں، بکثرت انبیاء کرام کو مبعوث فرمایا، دوسرا یہ ارشاد فرمایا کہ بنی اسرائیل کو حکومت اور سلطنت سے نوازا، حکومت اور سلطنت سے نوازا گیا، یعنی فرعونیوں کے ہاتھوں سے وہ نجات پائی اور اس غلامی سے یہ نکلے، اور ایک یہ بھی قول بیان کیا گیا کہ ہر ایک آزاد بھی ہے और उसके पास सवारी भी है, खादिम है, औरत है। ये रिवायात में फरमाया गया कि जिन के पास ये चीज़ें होती थी, यानी बनी इसराइल में से कोई जिसके पास खादिम है, औरत है, सवारी है, तो उसको बादशाह तसव्वुर किया जाता था। तो इन मानों में कि तुम्हें ये बादशाहत मिली है, यानी ये अल्लाह पाक की तरफ से नेमतें। और तीसरी ये कि अल्लाह ने वो नेमतें भी तुम्हें अता की जो किसी और को नहीं मिली। मन्नो सलवा इन्हीं पर उतरा है। फिरौनियों से जब निजात मिली तो आसा हज़रत मूसा अलैहिस्सलाम का दरिया पर जो मारा गया, तो उस दरिया का फट जाना, उसमें रास्ते बन जाना, वो इन्हीं को मिला है। इसी तरीके से चश्मों का जारी हो जाना, तो ये कई ऐसी नेमतें हैं कि जो इन्हीं को मिली। तो हज़रत मूसा अलैहिस्सलाम उन्हें तलकीन कर रहे हैं कि तुम अल्लाह के शुक्रगुजार बनो। याद रखे नाज़रीन किराम, जब आदमी रब ताला की नेमतों को अपने ऊपर शुमार करता है ना कि ये मेरे रब की नेमत है, ये नेमत है, ये नेमत है, तो फिर कई दुख हल्के हो जाते हैं। हम असल में दुखों को ही याद करते हैं, सुखों को याद नहीं करते। किसी की तरफ से पहुंचे हुए नुकसानात को तो फौरन हम कहते हैं कि फलाने हमें ये नुकसान दिया। अच्छा, उसकी तरफ से कोई एहसानात हो वो नहीं याद करते। अल्लाह रब्बुल आलमीन की जब हम नेमतों के शुक्रगुजार बनेंगे तो फिर रब ताला अपनी नेमतों में इजाफा फरमाएगा। अल्लाह का वादा है, खुशखबरी है, लइन शकरतुम लअज़ीदन्नकुम, अगर तुम शुक्रगुजार बन जाओगे तो अल्लाह अपनी नेमतों में इजाफा फरमाएगा। और हमारे उलमा ने यह बात भी लिखी इस जगह पे, ये आयत नंबर जो 20 है, जिसमें इरशाद फरमाया कि अल्लाह की नेमत को याद करो, इज जाला फीकुम अंबिया, कि अल्लाह ने तुम्हारे अंदर नबियों को भेजा है, तो ये नेमत है, नबियों का आना ये नेमत है। तो फरमाया कि जब हजरत मूसा अलैहिस्सलाम वो अपनी कौम से ये कह रहे हैं कि तुम्हारे अंदर नबी तशरीफ लाए, तो ये अल्लाह की नेमतें, इस पर तुम अल्लाह का शुक्र अदा करो। तो इमामुल अंबिया जहां तशरीफ लाए, जिस कौम की तरफ इमामुल अंबिया आए, तो फिर उम्मती उस नेमत का चर्चा क्यों ना करे। तो मिलाद मुस्तफ़ा यानी इस नेमत को जिक्र करना, हुजूर इस्लाम के चर्चे करना, अल्लाह का शुक्र अदा करना, तो ये तो बदरजा होला इस आयत मुबारका से ये साबित होता है। और फिर आयत मुबारका एक और भी बाकायदा जो सराहत के साथ मौजूद है, लक़द मन्नल्लाहु अलल मुमिनीना इज़ बअसा फीहिम रसूला, कि बेशक अल्लाह ने एहसान फरमाया मोमिनों पर कि उनमें अपने रसूल को मबूस फरमा दिया। तो अंबिया इकराम बनी इसराइल में आए, उस नेमत को याद करके उन्हें कहा कि शुक्रगुजारी करो, प्यारे नबी हमारे यहां तशरीफ लाए, यानी हम उनके उम्मती बन गए, और उम्मती पर ये बहुत बड़ी नेमत है, अपने नबी को याद करे और इस नेमत का शुक्र अदा भी करता रहे। सुभान अल्लाह। दूसरा ये इरशाद फरमाया कि बनी इसराइल को हुकूमत और सल्तनत से नवाजा, तो यहां पर लाजमी यह है कि जिसको सल्तनत मिले, बादशाहत मिले, वो अल्लाह का शुक्र भी अदा करें, और जो मनसब अल्लाह ने दिया है उसकी पासदारी करते हुए उस मनसब का हक अदा करें। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जिस शख्स को अल्लाह ने किसी रियाया का हुक्मरान बनाया और वो खैरखई के साथ उनकी निगेबानी का फरीजा अदा ना करे, तो वो जन्नत की खुशबू भी नहीं पा सकेगा। अम्मा आयशा सिद्दीका रज़ी अल्लाह अन्हा फरमाती कि हुजूर सलाम ये दुआ मांगते थे, या अल्लाह मेरी उम्मत में से जिस शख्स को किसी पर कोई वाली बन जाए, हाकिम बन जाए, तो अगर वो उन पर सख्ती करता है तो अल्लाह तू भी उन पर सख्ती कर, और अगर वो उन पर नरमी करता है तो अल्लाह तू उन पर नरमी फरमा। यानी आपने उन हुक्मरानों के लिए जिनको कोई मनसब ये मिला है, आप उनके लिए ये दुआ करते हैं, अगर वो अच्छे हैं, नरमी बरतते हैं, अल्लाह भी उनके साथ यही मामला फरमाए, और अगर सख्ती करते हैं, यानी बिला वजह की सख्ती, नहक सख्ती, तो फरमाया कि अल्लाह की बारगाह में दुआ की कि अल्लाह इन पर तू भी सख्ती फरमा। और एक और रिवायत नाज़रीन इकराम, ये हर आदमी को जिसको ये मनसब मिले उसको ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तालीम याद रखनी चाहिए। मेरा आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसे अल्लाह ताला ने मुसलमानों के किसी काम का वाली बनाए और वो उनकी हाजत मंदी, बेकसी और गरीबी में उनसे किनारा कशी कर ले, अगर वो यूं करता है तो फरमाया अल्लाह ताला उसकी हाजत मंदी, बेकसी और गरीबी में उसे छोड़ देगा, अल्लाह भी फिर उसे छोड़ देगा। तो अल्लाह पाक अगर ये बादशाह, सल्तनत, हुक्मरानियां ये अता करे जिसको भी ये मिले, तो फिर उसे इन मनसब की ये पूरी पासदारी करनी होगी और अपने लोगों के साथ अपनी रियाया के साथ ये हुस्न सलूक वाला बर्ताव रखना उस पर ये लाजमी होगा। आगे बढ़ते हैं, अल्लाह पाक ने इरशाद फरमाया है, या कौम इदखुलुल अर्द अल मुकद्दसत अल्लती कतबल्लाहु लकुम वला तर्तद्दू अला अदबारिकुम फतनक़लिबू खासिरीन। फरमाया मूसा अलैहि सलाम ने, ऐ मेरी कौम उस पाक सरजमीन में दाखिल हो जाओ जो अल्लाह ने तुम्हारे लिए लिख दी है और पीठ पीछे ना फिरो कि तुम नुकसान उठाते हुए पलटोगे। यहां पर अल्लाह पाक की नेमतों को याद दिलाने के बाद ये एक मुकद्दस सरजमीन में दाखिल होने के लिए इनको कहा गया और जिहाद के लिए इनको हुक्म दिया गया कि ऐ कौम अब इसमें दाखिल हो जाओ, अल्लाह की इतनी नेमतें अब यहां दाखिल हो जाओ और फिर क्या करो। ये चूंकि वो मुकद्दस जमीन अंबिया की जमीन है, उनकी सुकूनत थी, उनका मस्कन की वो जगह थी। अब ये कौन सी जमीन, एक कॉल तो ये कि पूरा मुल्क शाम वो इसके तहत है और एक ये है कि ये सर जमीन तूर और उसके इर्द गिर्द के पेश जो जगह है। इब्राहिम अलैहिस्सलाम के लिए हुक्म हुआ था कि कोहे लबनान पर जब वो चढ़े तो उन्हें कहा था कि देखिए जहां तक आपकी नजर पहुंचती है वो मुकद्दस है, वो जगह मुकद्दस जमीन है जहां तक आपकी नजर पहुंचती है। तो मुख्तलिफ इसके अकवाल बयान किए तो मूसा अलैहिस्सलाम ने अपनी कौम को वो नेमतें याद कराई और कहा कि अब इस मुकद्दस जमीन की तरफ चलो। अब उन्होंने आगे जवाब किया दिया, अल्लाहु अकबर, कालू या मूसा इन फीहा कौमन जब्बारीन व इन्ना लन नदखुलहा हत्ता यखरुजू मिन्हा फइन यखरुजू मिन्हा फइन्ना दाखिलून। कौम ने कहा, ए मूसा, उस सरजमीन में तो बड़े जबरदस्त लोग हैं, हम उसमें हरगिज दाखिल ना होंगे जब तक वो वहां से ना निकल जाएं। अगर वो वहां से निकल जाएं तो हम शहर में दाखिल होंगे, हम शहर में दाखिल होंगे। तो ये कौम की बुजदिली थी, यानी इतना कुछ होने के बाद अब कौम इस बुजदिली पर उतर आई कि इतनी अल्लाह की नेमतें हैं और यहां हुक्म मिला तो वो नहीं जा रहे। कुर्बान जाए हजरत सहाबा इकराम अली मिर्दवान पर कि जब नबी पाक अलैहिस्सलाम ने गज़वा बदर के मौके पर अपने असहाब से जो मशवरा किया, उनकी राय मांगी तो वो तो कहते हैं आप हमें हुक्म दें अपनी जानें कुर्बान कर देंगे। ये नबी पाक अलैहिस्सलाम के वो जानिसार सहाबा थे, सुभान अल्लाह। आगे अल्लाह पाक ने इरशाद फरमाया, قال رجلان من الذين يخافون انعم الله عليهم ادخلوا عليهم الباب فاذا دخلتموه فانكم غالبون وعلى الله فتوكلوا ان كنتم مؤمنين। ترجمہ, अल्लाह से डरने वालों में से वो दो मर्द जिन पर अल्लाह ने एहसान किया था, उन्होंने कहा कि शहर के दरवाजे से उन पर दाखिल हो जाओ तो जब तुम दरवाजे से दाखिल हो जाओगे तो तुम ही गालिब होगे और अगर तुम ईमान वाले हो तो अल्लाह ही पर भरोसा करो। बनी इसराइल ने बुजदली दिखाई और उनमें बहरहाल दो बंदे थे अल्लाह से डरने वाले, ये उन सरदारों में से थे जिन्हें हजरत मूसा अलैहि सलाम ने उन जब्बारीन कौम का हाल दरियाफ्त करने के लिए भेजा कि तुम जाओ जाके मालूम करो। ये गए मालूम करने के लिए। अब इन्होंने हाल जो है ये सिर्फ हजरत मूसा अलैहि सलाम से शेयर किया, उन्हीं को बताया, लेकिन कौम को एक जज्बा दिलाने लगे कि तुम दरवाजे में दाखिल हो, अल्लाह पर तवक्कुल करना, फिर तुम निकल जाओगे और अल्लाह तुम्हें फतह अता फरमाएगा। अब हजरत मूसा अलैहि सलाम के पास जब ये आए और इनको तो बताया, लेकिन जब कौम को कहा कि भाई वो तो कहा कि उनके बड़े बड़े जिस्म ना देखो, जिस्म उनके बड़े हैं, दिल बड़े छोटे हैं, कमजोर दिल के, वो कुछ नहीं कर सकते, तुम हिम्मत करो तुम कामयाब हो जाओगे। तो कौम को तो ये दोनों तरगीब दिला रहे थे लेकिन वो कौम इन्हीं के खिलाफ होगी, यहां तक कि इनसे लड़ने लग गए। और फिर आगे क्या कहा, कौलू या मूसा इन्ना लन नदखुलहा अबदम मा दामु फीहा फधब अंत व रब्बुका फकातिला इन्ना हाहुना क़ाइदून। बोले, ऐ मूसा, तो हम वहां कभी ना जाएंगे जब तक वो वहां हैं, हम नहीं जाएंगे। फ़ज़हब अंता व रब्बुका फ़क़ातिला, आप और आपका रब दोनों जाओ और लड़ो, हम यहीं बैठे हुए हैं। अल्लाहु अकबर, यानी इन्होंने साफ ये जिहाद का इनकार कर दिया। इतनी नेमतों के बावजूद बनी इसराइल ने हजरत मूसा अलैहिस्सलाम को ये जवाब दे दिया, तो अब इन्होंने वहां जाने से साफ इनकार कर दिया। अब नाज़रीन इकराम, एक तरफ ये मामला कि जब सब कुछ नेमतें मिलें और फिर जब मौका और अल्लाह का हुक्म आ जाए तो यूं आगे से मना कर दें। कुर्बान जाएं हुजूर सलाम के सहाबा पर, बार बार मैं यही अर्ज कर रहा हूं, और जितने भी आप इस तरह के वाकयात पढ़े, मेरे आका सल्लल्लाहु अलैहि वसल्लम का चेहरा खिल आया صحابہ کی باتوں کو سن کر غزوہ بدر کے موقع پر جب حضرت مقداد کہنے لگے سبحان اللہ کہ یا رسول اللہ صلی اللہ علیہ وسلم ہم قوم موسیٰ جیسے نہیں، ہم آپ کے دائیں بھی بائیں بھی آگے بھی پیچھے بھی ہر طرف سے ہم لڑیں گے، یہ سن کر حضور کا چہرہ چمک گیا، دھمک گیا چہرہ، ماشاءاللہ آپ یعنی خوش ہو گئے، کیسے جانے سار صحابہ ہیں۔ حضرت سعد بن عبادہ رضی اللہ عنہ کہتے ہیں یا رسول اللہ صلی اللہ علیہ وسلم اگر ہماری رائے لیلا مقصود ہے تو پھر آپ حکم فرمائیں، ہم سمندروں میں کود جائیں گے۔ نبی پاک علیہ السلام پر اس طرح صحابہ کرام نے اپنی جانوں کو بھی قربان کیا۔ اور آپ حضرت موسیٰ علیہ السلام آپ کیا کہنے لگے اللہ کی بارگاہ میں، قال ربی انی لا املک الا نفسی و اخی ففرق بیننا و بین القوم الفاسقین۔ موسیٰ نے عرض کی اے میرے رب، مجھے صرف اپنی جان اور اپنے بھائی کا اختیار ہے، تو تو ہمارے اور نافرمان قوم کے درمیان جدائی ڈال دے۔ یعنی اللہ کی بارگاہ میں یہ دعا مانگی کہ میں اپنا اختیار رکھتا ہوں، بھائی کا اختیار رکھتا ہوں، اور اس کے علاوہ کسی پر مجھے وہ اختیار نہیں ہے، اب ان سے جنہوں نے اللہ کے فرمان کو بھی نہیں مانا تو ہمیں اور ان کے درمیان جدائی ڈال دے۔ علماء نے لکھا کہ بروں سے علیحدگی اچھی چیز ہے، جس کی حضرت موسیٰ علیہ السلام نے دعا مانگ لی۔ اور یہ بھی اس سے پتہ چلا کہ بروں کی برائی کی وجہ سے بعض اوقات اچھے بھی مشقت میں پڑ جاتے ہیں، تو اس لیے آپ نے یہ دعا مانگی اللہ پاک سے کہ ہماری اور ان کے درمیان جدائی ڈال۔ اب یہ آگے جو اگلی آیات مبارکہ میں یہ بیان فرمایا گیا کہ جس میں کئی پھر آگے سالوں تک وہ زمین یعنی مقدس زمین پر ان کا پاؤں رکھنا ہی، ان کا داخل ہونا یہ حرام قرار دے دیا گیا۔ تو یہ انشاءاللہ درس آگے ہمارا جاری ہے، پروگرام کا وقت اپنے اختتام کو پہنچا ہے، انشاءاللہ آئندہ پروگرام میں 26 نمبر آیت سے اپنے اس درس کا آغاز کریں گے۔ آپ سے اجازت چاہتے ہیں، فی امان اللہ، آمین بجاہ نبی الامین صلی اللہ علیہ وآلہ وسلم۔